यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म रमेश टमट्टा। शुरूमा प्रमुख समाचार। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा अजरबैजानको बाकुमा जारी COP29 विश्व नेताहरूको उच्च स्तरीय सत्रलाई सम्बोधन। उद्योगमा काटिएको विद्युत लाइन तत्काल जोड्ने नेपाल विद्युत प्राधिकरण संचालक समितिको निर्णय। आगामी स्थानीय तह उपनिर्वाचनमा उम्मेद्वारको योग्यता र अयोग्यता सम्बन्धी प्रावधानको पालना गर्न निर्वाचन आयोगको निर्देशन। र चीनको चुहाई शहर स्थित खेलकुद केन्द्रमा कारको ठक्करबाट 35 जनाको मृत्यु। समाचार अब विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा ख्याल गर्न विश्व समुदायलाई आह्वान गर्नुभएको छ। अजरबैजानको बाकु शहरमा यही कार्तिक 26 गतेदेखि शुरू भएको जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको 29 सम्मेलन COP29 विश्व नेताहरूको उच्च स्तरीय सत्रलाई आज सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो आह्वान गर्नुभएको हो। उहाँले हिमालदेखि समुद्रसम्मको एकीकृत र समष्टिगत अनुकूलन अवधारणालाई औपचारिक संवादको विषय बनाउन समेत सम्मेलनमा प्रस्ताव गर्नुभयो। साथै नेपालले यसै अवधारणामा आधारित भई सगरमाथा संवाद कार्यक्रम सञ्चालन गर्न लागेको उहाँले जानकारी दिनुभयो। जलवायु परिवर्तनको मारबाट पृथ्वी नै संकटमा रहेको उहाँले बताउनुभयो। उहाँले नेपाल अहिले पनि जलवायुजन्य प्रकोपको आलो पीड़ामा रहेको बताउनुभयो। सो सत्रमा अजरबैजानका राष्ट्रपति इलहाम अलिएफले स्वागत गर्नुभएको थियो भने संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस लगायत विश्वका विभिन्न राष्ट्रका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरूले सम्बोधन गर्नुभएको थियो। वन तथा वातावरण मन्त्री ऐन बहादुर शाहीले हिन्दकुश क्षेत्रको प्राकृतिक वातावरण, सांस्कृतिक विविधता र आर्थिक प्रणालीलाई ध्यानमा राखेर जलवायु अनुकूलनका क्षेत्रीय, राष्ट्रिय तथा स्थानीय योजना कार्यान्वयन गरिनुपर्ने आवश्यकता औल्याउनु भएको छ। जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रको 29 शिखर सम्मेलन COP29 सम्मेलनका क्रममा भूटानद्वारा आज अजरबैजानको बाकुमा आयोजित वातावरण मन्त्रीको बैठकमा उहाँले त्यसका लागि हिन्दकुश हिमालयन क्षेत्रका वातावरण मन्त्रीको साझा मंच बनाउन उपयुक्त हुने धारणा व्यक्त गर्नुभयो। हिन्दकुश पर्वतीय क्षेत्र जलवायु परिवर्तनका हिस्साले संसारकै जोखिमयुक्त क्षेत्रमा पर्ने बताउनु हुँदै मन्त्री शाहीले पर्वतीय भूभागले संसारका झण्डै 1/4 मानव समुदायलाई पानी, जैविक विविधता लगायत वातावरणीय सेवा प्रदान गरिरहेको जानकारी गराउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि धर्मका नाममा राजनीति हुन नहुने बताउनु भएको छ। प्रधानमन्त्री निवासमा आज जैन श्वेताम्बर तेरापन्थ सभाका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री ओलीले मुलुकमा राज्यले सबै धर्मलाई सम्मान गर्ने भएकाले यसका नाममा राजनीति हुन नहुने बताउनुभयो। निर्वाचन आयोगले आगामी स्थानीय तह उपनिर्वाचनमा मनोनयन हुने उम्मेद्वारको योग्यता र अयोग्यता सम्बन्धी प्रावधानको पालना गर्न राजनीतिक दल र निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ। आयोगले 21 वर्ष उमेर पूरा भएको उपनिर्वाचन हुने गाउँपालिका वा नगरपालिकाको सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको तथा कुनै कानूनले अयोग्य नभएको उम्मेद्वारको मात्र मनोनयन दर्ता गर्न निर्देशन दिएको हो। 2079 सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष, नगरपालिकाको प्रमुख वा उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख पदमा पुरूष उम्मेद्वार निर्वाचित भई कार्यभार सम्हालिरहेको स्थानीय तहको रिक्त पदमा महिला उम्मेद्वार रहने गरी मनोनयन पत्र पेश गर्न समेत निर्देशन दिएको आयोगले जनाएको छ। यसैगरी कुनै स्थानीय तह तथा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको व्यक्ति निर्वाचन सम्बन्धी प्रचलित कानून बमोजिम सजाय पाई त्यस्तो सजाय भोगिसकेको मितिले 2 वर्ष भुक्तान नगरेको व्यक्ति उम्मेद्वार बन्न नपाउने आयोगका प्रवक्ता नारायण प्रसाद सापकोटाले जानकारी दिनुभयो। उपनिर्वाचनका लागि मंगिर 2 गते उम्मेद्वारी दर्ता गर्ने कार्यतालिका रहेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आगामी मंगिर 16 गते हुने स्थानीय तह उपनिर्वाचन लक्षित कार्यक्रमलाई उच्च प्राथमिकता दिन संचार माध्यमलाई आग्रह गर्नुभएको छ। निर्वाचन आयोगमा सार्वजनिक संचार माध्यमहरूसँग आज भएको छलफलमा प्रमुख निर्वाचन आयुक्त थपलियाले उपनिर्वाचन सम्बन्धी सूचना तथा जानकारीमूलक सामग्रीको प्रभावकारी सम्प्रेषण गरी निर्वाचनमा बढ़ीभन्दा बढ़ी मतदाताको सहभागिता सुनिश्चित गर्न अनुरोध गर्नुभयो। उहाँले गलत सूचना र गालीगलोजपूर्ण अभिव्यक्तिले निर्वाचनलाई नकारात्मक असर पार्ने भएकाले सामाजिक सञ्जालको प्रभावकारी अनुगमन आवश्यक रहेकोमा जोड़ दिनुभयो। निर्वाचन आयुक्त सगुन शमशेर राणाले मतदातालाई मतदानमा प्रेरित गर्ने गरी समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो। निर्वाचन आयोगका सचिव रविलाल पन्थले निर्वाचनका सबै प्रक्रिया उपनिर्वाचनमा पनि हुने उल्लेख गर्दै आयोगका निर्णय सूचना र समाचारलाई प्राथमिकताका साथ प्रकाशन प्रसारणका लागि आग्रह गर्नुभयो। संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अरियालले उपनिर्वाचनका लागि मन्त्रालय मार्फतका निकायलाई आवश्यक समन्वय र सहजीकरण गरिने उल्लेख गर्नुभयो। छलफलमा रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामाले उपनिर्वाचन सम्बन्धी समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गरिने जानकारी गराउनुभयो। गृहमन्त्री रमेश लेखकले सवारी दुर्घटना न्यूनीकरण गरी सड़क सुरक्षा कायम गर्न सक्रियताका साथ खटिन प्रहरीलाई निर्देशन दिनुभएको छ। सवारी दुर्घटनाका घटना बढ़दै गएका बेला गृहमन्त्री रमेश लेखकले प्रहरी महानिरीक्षक वसन्त बहादुर कुंवरलाई यात्रुवाहक सवारी साधनमा क्षमताभन्दा बढ़ी यात्रु राख्न नदिन, मालवाहक सवारी साधनमा यात्रु बोक्न नदिने लगायत सवारी दुर्घटना न्यूनीकरणमा मुलुकभरमा प्रहरी युनिटलाई सक्रिय बनाउन निर्देशन दिनुभयो। उप प्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अर्थतन्त्रका बाह्य र आन्तरिक सूचकमा रहेका सबलताको जगमा आन्तरिक परिसूचक कमजोर रहेका क्षेत्रहरूलाई सुधार्ने गरी कार्य सम्पादन गर्न मन्त्रालय मार्फतका निकायलाई निर्देशन दिनुभएको छ। अर्थ मन्त्रालयमा आज आयोजित मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा अर्थमन्त्री पौडेलले आयात निर्यात उत्पादन माग पूँजीगत खर्च लगानी लगायतका पक्षमा समीक्षा गरेर अघि बढ़न निर्देशन दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कस्मेटिक बाहेक जलनका सबै बिरामीहरूलाई सरकारले निशुल्क उपचारको व्यवस्था गरेको बताउनु भएको छ। जलन पीड़ितहरूसँग आज मन्त्रालयमा भएको छलफलमा मन्त्री पौडेलले जलन पीड़ितका लागि उपचार सेवाको विस्तार जिल्ला अस्पतालसम्म गर्ने प्रयासमा आफू लागि परेको बताउनुभयो। मन्त्री पौडेलले हाल सरकारले जलन पीड़ितका लागि उपचारका लागि 8 अस्पतालमा व्यवस्था गरेको भए पनि त्यसलाई जिल्ला अस्पतालसम्म पुर्याउने योजना रहेको बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, एकैछिन विज्ञापन र सन्देश।
हजुर दर्शन,
भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर राम्ररी पुगे, ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ बाबुजू।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् भाउजू।
ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री लीला वल्लभ अधिकारीलाई अदालतले 7 हिरासतमा राख्न अनुमति दिएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालको इजलासले पूर्व मन्त्री अधिकारी सहित अन्य 8 थप 7 हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। आरोपीहरू विरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौँले लिखित कृत्य र मानव बेचबिखन तथा ओसार पसार कसुरमा अनुसन्धान गरिरहेको छ। नक्कली कागजात बनाएर 3 जापान लगेको कसुरमा अनुसन्धानका लागि प्रहरीले आइतबार अधिकारीलाई विराटनगरबाट पक्राउ गरी काठमाडौँ ल्याएको हो। ज्यान मुद्दामा दोषी ठहर भएका गण्डकी प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री दीपक मनाङ्गे राजीव गुरूङ दिल्ली बजार कारागार चलन भएका छन्। काठमाडौँको सानो भर्याङबाट आज पक्राउ परेका मनाङ्गेलाई केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरेपछि मनाङ्गेलाई केन्द्रीय कारागार पठाएको हो। सर्वोच्च अदालतले कार्तिक 20 उच्च अदालत पाटनले मनाङ्गेलाई ज्यान मार्ने उद्योगमा 5 कैदको फैसला मिलेको भन्दै सदर गरेको थियो। अब अन्तर्राष्ट्रिय समाचार। चीनको चुहाई शहरस्थित खेलकुद केन्द्रमा एउटा कारले जथाभावी ठक्कर दिँदा 35 मृत्यु भएको छ भने 43 घाइते भएका छन्। फान उपनामले चिनिने 62 चालकले एउटा सानो एसयूभी खेलकुद केन्द्रमा प्रवेश गरी खेलकुद केन्द्रको भित्री सड़कमा व्यायाम गरिरहेका मानिसहरूलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। चीनी राष्ट्रपति शी जिनपिङले घाइतेहरूको उपचारका लागि सम्पूर्ण प्रयास गर्न आग्रह गर्नुभएको र कानून बमोजिम अपराधीलाई दण्डित गर्न माग गर्नुभएको सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपाल विद्युत प्राधिकरण संचालक समितिको बैठकले विभिन्न उद्योगहरूमा काटिएको बिजुलीको लाइन जोड्ने निर्णय गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयमा मंगलबार बसेको बोर्ड बैठकले कार्तिक 25 गतेको मन्त्री परिषदको बैठकको निर्णय कार्यान्वयन गर्दै लाइन काटिएका उद्योगमा तत्काल बिजुली जोड्ने निर्णय गरेको बोर्डका अध्यक्ष एवं ऊर्जा मन्त्री दीपक खड्काले जानकारी दिनुभयो। मन्त्री परिषदको बैठकले डेडिकेटेड फिडर तथा ट्रंक लाइनको महसुललाई लिएर उद्योगमा काटिएको बिजुली 24 घण्टाभित्र जोड्ने निर्णय गरेको थियो। 15 दिनभित्र टाइम अफ डे टीओडी मिटरका आधारमा बकेउता असुल उपर गर्ने मन्त्री परिषदको निर्णयलाई कार्यान्वयन गरेर अगाडि बढ़ने निर्णय भएको छ, मन्त्री खड्काले भन्नुभयो। उहाँले प्राधिकरणले विद्युत प्रयोग गरे बापत बिल दिनुपर्ने र व्यवसायीले सो अनुसार रकम तिर्नुपर्ने उल्लेख गर्नुभयो। कतार एयरवेजले भैरवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबारदेखि व्यावसायिक उडान शुरू गरेको छ। दोहाबाट आएको कतार एयरवेजको एयर बस अपरान्ह 3:30 बजे गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थलले जनाएको छ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रताप बाबु तिवारीले एयर बस 320बाट गौतम बुद्ध विमानस्थलमा कतार एयरवेजले पहिलो पटक व्यवसायी उडान शुरू गरेको बताउनुभयो। कतार एयरवेजले अब दैनिक रूपमा दोहा भैरवा काठमाडौँ दोहा रूटमा एक उडान गर्नेछ। यसअघि विमानस्थलमा नेपाल एयरलाइन्स, फ्लाइ दुबई, थाई एयर एसिया र जजिराले उडान सेवा प्रारम्भ गरिसकेका छन्। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन समाजका सबै वर्गको सहयोग आवश्यक भएकोमा जोड़ दिनुभएको छ। नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशले आयोजना गरेको दोस्रो गण्डकी प्रदेश महोत्सवको मंगलबार उद्घाटन गर्दै अध्यक्ष ढकालले मुलुकका कतिपय क्षेत्रमा अझै पनि विकास र लगानीमा अवरोध गर्ने सोच नहटेको उल्लेख गर्नुभयो।
अब खेल समाचार अजय बमबाट।
कप्तान पूजा महतोको अलराउण्डर प्रदर्शनले नेपाल आईसीसी महिला यु 19 विश्वकपको एसिया छनौटमा कुवेत विरूद्ध 164 रनको फराकिलो जित दर्ता गरेको छ, जिससँगै नेपाल 5 खेलमा 8 अङ्क जोडेर दोस्रो स्थानमा छ। यसअघि थाइल्याण्डलाई 67 र 106 तथा कुवेतलाई 108 रनले हराएको नेपालले घरेलु टोली युए विरूद्ध 13 रनको पराजय बिहोरेको थियो। पाँचौं खेलमा पराजित कुवेत अङ्कविहीन छ। यसअघि कुवेत युएसँग 106 र 184 तथा थाइल्याण्डसँग 20 रनले पराजित भएको थियो। युएको 10-7 रंगशालामा मंगलबार नेपालले प्रस्तुत गरेको 214 रनको लक्ष्य पछ्याएको कुवेत 3 ओभरमा 48 रनमै समेटियो। कुवेतका लागि जिफा जिलानी 36 रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन्। नेपालका लागि पूजा महतोले 4 ओभरमा 1 मेडल सहित 8 रन खर्चिएर सर्वाधिक 5 विकेट लिए। यसै गरी रचना कुमारी चौधरी र सीमा केसीले समान 2 विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित 20 ओभरमा 2 विकेट गुमाउँदै 213 रनको युगफल तयार पारेको थियो। नेपालका लागि पूजा महतोले 69 बलमा 17 चौकाको मदतले अवजित 130 रनको योगदान दिए। यसैगरी सोनी पाख्रिमले अभिजित 43 र सावित्री धामीले 11 रन बनाए। तेस्रो विकेटका लागि पूजा र सोनीले अभिजित 157 रनको साझेदारी गरे। कुवेतका लागि जिफा जिलानी र रियल मारेडा डी सुजाले समान 1 विकेट लिए। अब नेपालले अन्तिम खेल बुधबार घरेलु टोली युएको सामना गर्नेछ। नेपाल प्रिमियर लीग एनपीएलको फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सले आफ्नो जर्सी सार्वजनिक गरेको छ। मंगलबार हिल्टन होटलमा सुदूरपश्चिमका मालिक स्वतन्त्र प्रताप शाह, मार्की खेलाडी दिपेन सिंहरी र ब्रान्ड एम्बेसडर दीपक विष्टले जर्सी सार्वजनिक गरे। सुदूरपश्चिमले जगत टमलरलाई प्रशिक्षण जिम्मेवारी सुम्पिएको छ। नेपाल क्रिकेट संघ क्यानको आयोजनामा एनपीएल मंगसिर 15 पुस 6 गतिसम्म हुँदैछ। प्रतियोगितामा 8 फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ।
अब मौसम। आगामी 24 घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भागमा आंशिक बदली रही कोशी र गण्डकी प्रदेशका पहाड़ी भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै उच्च पहाड़ी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा अजरबैजानको बाकुमा जारी कोप 29 विश्व नेताहरूको उच्च स्तरीय सत्रलाई सम्बोधन। उद्योगमा काटिएको विद्युत लाइन तत्काल जोड्ने नेपाल विद्युत प्राधिकरण संचालक समितिको निर्णय, आगामी स्थानीय तह उपनिर्वाचनमा उम्मेद्वारको योग्यता र अयोग्यता सम्बन्धी प्रावधानको पालना गर्न निर्वाचन आयोगको निर्देशन र चीनको चुहाई शहरस्थित खेलकुद केन्द्रमा कारको ठक्करबाट 35 जनाको मृत्यु। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।